بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله ملك السماوات والأرض، آسمانوں اور زمین کی ساری بادشاہت اللہ سبحانہ وتعالی کے لیے. لله خزائن السماوات والأرض، آسمانوں اور زمین کے سارے خزانے اللہ سبحانہ وتعالی کے لیے. له مقاليد السماوات والأرض، آسمانوں اور زمین کی ساری چابیاں، خزانوں کی کنجیاں اللہ سبحانہ وتعالی کے لیے. یدبر الامر من السماء الى الارض، آسمان سے لے کر زمین تک تمام کاموں کا انتظام وہ خود فرماتے ہیں. کل یوم ہو فی شان، ہر روز اس کی نئی شان ہے. تسبح له السماوات السبع والارض ومن فیہن، ساتوں آسمان اور زمین اور اس کی ساری مخلوقات اسی اللہ کی بڑائی اور پاکی بیان کرتی ہیں. اللہ سبحانہ و تعالی ہمارے خالق، ہمارے مالک، ہمارے رازق. اللہ کا نام بہت بابرکت ہے. اللہ کے نام کی برکت سے ساتوں آسمان اور زمین قائم ہے. جس انسان کو اللہ کا نام لینے کی توفیق ہو جائے وہ بہت خوش نصیب ہے. یہی وجہ ہے کہ فرشتوں کی ایک جماعت اللہ کا ذکر کرنے والوں کو تلاش کرتی ہے اور وہاں آ کر اوپر تلے آسمان تک جمع ہو جاتے ہیں. بعض مجلسیں ایسی بابرکت ہوتی ہیں کہ اللہ پاک گناہوں کو نیکیوں سے بدل دیتے ہیں. علم کی تلاش میں کوئی آدمی جائے، فرشتے اس کے لیے پر بچھاتے ہیں اور اللہ کی مخلوق دعاؤں میں لگ جاتی. چونٹیاں اپنے بلوں میں اور مچھلیاں دریاؤں اور سمندروں میں، پرندے ہوا میں اور رینگنے والے جانور، کیڑے مکوڑے اور جنگل کے درندے سب دعا کرتے ہیں کہ اللہ اس بندے کو بخش دیجیے. قرآن شریف کی ایک آیت کا یاد کر لینا 100 رکعت سے افضل ہے، اور علم دین کا ایک باب، ایک چیپٹر پڑھ لینا 1000 رکعت سے افضل ہے. جس جگہ اللہ کا ذکر ہوتا ہے آسمان میں ستارے کی طرح چمکتے ہیں. جو لوگ اللہ کے واسطے ایک جگہ جمع ہوئے اور اللہ کے واسطے واپس گئے، قیامت میں عرش کے سائے میں ہوں گے اور نور کے ممبروں پر بیٹھیں گے. اللہ پاک ہمیں، آپ کو یہ سارے فضائل عطا فرما دے اور اللہ کی بڑائی اور آخرت کا شوق عطا فرما دے، اور انبیاء، صدیقین، صالحین کے ساتھ ہمارا آپ کا حشر فرما دے. اللہ پاک ایسے خالق ہیں بغیر نمونے کے بناتے ہیں. اللہ نے پہلا درخت بنایا بغیر کسی درخت کے، بغیر فروٹ اور بغیر سیڈ کے اللہ نے پہلا درخت بنایا. پہلا آدمی بنایا بغیر ماں باپ کے. اللہ نے زمین بنائی بغیر زمین کے. چاند بنایا بغیر چاند کے. سورج بنایا بغیر سورج کے. اللہ نے ستارے، سیارے، کہکشائیں، یہ پورا نظام بنایا. پہلے کچھ نہیں تھا، اللہ نے اپنے حکم سے، اپنے ارادے سے پیدا فرمایا. اللہ کو نہ کسی مٹیریل کی ضرورت ہوتی ہے، نہ کسی مزدور کی ضرورت ہوتی ہے. اللہ پاک مخلوق میں سے کسی کے محتاج نہیں. پھر تمام انسان اور جنات، ساری مخلوق ایک جگہ جمع ہو کر اللہ سے مانگے اپنی اپنی زبان میں پوری زندگی کی پریشانیاں، حاجات، دعائیں. اربوں انسان ایک جگہ جمع ہو کر مانگے، سینکڑوں ملک، بچے، بڑے، عورتیں، مرد، بوڑھے، جوان، بادشاہ سے لے کر فقیر تک سب ایک جگہ جمع ہو جائیں اور اپنے اپنے ضرورت کے مطابق مانگے. تو اللہ پاک ایک ہی لمحے میں سب کی باتیں سن لیں گے، कोई इंतज़ार नहीं होगी, कोई लाइन बनाने की ज़रूरत नहीं है, वेटिंग नहीं है, और किसी ट्रांसलेशन की ज़रूरत नहीं है। जिस ज़बान में मांगो, कोई दिल में सोच रहा है अल्लाह को उसका भी पता है। तो अल्लाह पाक एक ही लम्हे में सबको अता फरमा दें, उसके बाद भी अल्लाह के ख़जाने में कोई कमी नहीं होती। उसकी मिसाल ऐसी है कि एक समुंदर हो, उसमें कोई सुई नीडल डुबोकर निकाल ले, कितना पानी कम हुआ, कुछ भी कम नहीं हुआ। इसी तरह अल्लाह के ख़जाने खर्च करने से कम नहीं होते, और वक्त गुजरने के साथ पुराने नहीं होते, और इंसान की अकल से बहुत ज़्यादा है। अगर ज़मीन पर तमाम दरख्तों को लेकर कलम और पेंसिल बना दिया जाए, एक दरख्त को काट के कितनी पेंसिल बना सकते हैं? तमाम दरख्तों को लेकर पेंसिल और पेन बना दिया जाए, और तमाम समुंदरों को लेकर इंक और रोशनाई बना दिया जाए, और अल्लाह की बातें, अल्लाह के कलिमात लिखना शुरू करो, सारे समुंदर ख़त्म हो जाएंगे, सारे दरख्त ख़त्म हो जाएंगे, अल्लाह की बड़ाई के कलिमात ख़त्म नहीं होंगे। हमारे तमाम मसाइल का हल अल्लाह सुबहानहु व तआला के पास, इसलिए अल्लाह से मांगना सिखाया। ज़बान कितनी बड़ी नेमत है। अर्रहमान अल्लमल कुरआन खलकल इंसान अल्लमहुल बयान, बोलना सिखाया, और कुरान शरीफ में कलिमात बाबरकत, अल्लाह के प्यारे नाम अस्माउल हुस्ना, फिर कुरान में रब्बना की आयात, फिर अहादीस शरीफा में दुआओं के मजामीन सिखाए, फिर अपनी अपनी ज़बानें सिखाई कि अपनी अपनी ज़बान में मांगो। हाकिम की हदीस है, अनस बिन मालिक रदी अल्लाह अन्हु रवायत करते हैं कि हम लोग नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ एक हलके में बैठे हुए थे, और एक साहब नमाज पढ़ रहे थे। जब वो रुकू, सजदे और तशहुद से फारिग हुए तो उन्होंने दुआ की, अल्लाहुम्मा इन्नी अस्अलुका बि अन्न लकल हम्द ला इलाहा इल्ला अंतल अंता बदीउस समावाति वल अर्द या ज़ल जलाल वल इकराम या हय्यु या क़य्यूम। ऐ अल्लाह, मैं आपसे आपकी तमाम तारीफ़ों के वास्ते से सवाल करता हूँ, आपके सिवा कोई माबूद नहीं, आप ज़मीन और आसमान को नमूने के बग़ैर बनाने वाले हैं, ऐ अज़मत और जलाल और इनाम और एहसान के मालिक, ऐ हमेशा ज़िंदा रहने वाले और सबको कायम रखने वाले। नबी सल्लल्लाहु अलैहि वसल्लम ने उन साहब को ये बोलते हुए सुना तो इरशाद फरमाया कि इस आदमी ने अल्लाह के इसमें आज़म के साथ दुआ की है कि जिसके वास्ते से जब भी दुआ की जाती है अल्लाह ताला कबूल फरमाते हैं, और जब भी सवाल किया जाता है अल्लाह ताला उसको पूरा फरमाते हैं। अल्लाह के बाबरकत नाम, वलिल्लाहिल अस्माउल हुस्ना फदउहू हो गया, अल्लाह के प्यारे प्यारे नाम हैं, उन नामों से उसको पुकारो। हिजबुल आज़म में शेख अली कारी रहमतुल्लाह अलैह ने दुआएं दर्ज की, कुछ दुआओं का तर्जुमा, ऐ अल्लाह, हर अकेले आदमी के गमखार, हर अकेले के साथी, ऐसे करीब जो हमसे कहीं दूर नहीं, ऐसे हाजिर जो कहीं गायब नहीं, और ऐ वो गालिब जो किसी से मغلوب नहीं, और ऐ हमेशा ज़िंदा रहने वाले और दूसरों को संभालने वाले, बुजुर्गी और बख्शिश के मालिक, आसमानों और ज़मीन के नूर, आसमानों और ज़मीन की जीनत, आसमानों और ज़मीन के ज़बरदस्त मालिक, आसमानों और ज़मीन के सहारे, आसमानों और ज़मीन को बग़ैर नमूने के बनाने वाले, और आसमान और ज़मीन के खड़ा रखने वाले, या ज़ल जलाल वल इकराम, ऐ फरियाद करने वालों के फरियाद रस, और पनाह मांगने वालों की आखिरी पनाह, दर्द मंदों के दर्द दूर करने वाले, गमजदों को राहत पहुंचाने वाले, मजबूरों की दुआ कबूल करने वाले, बेचैन लोगों की बेचैनियां दूर करने वाले, और सारे जहानों के माबूद, اور سب رحم کرنے والوں سے بڑھ کر رحم کرنے والے، ساری ضرورتیں آپ ہی کے سامنے پیش کی جاتی. اگلی دعا میں فرمایا کہ اے اللہ، میں آپ سے مانگتا ہوں سب سے اچھا سوال اور سب سے اچھی دعا اور سب سے اچھی کامیابی اور سب سے اچھا عمل اور سب سے اچھا ثواب اور عمدہ سے عمدہ زندگی اور سب سے اچھی موت، اور یہ بات کہ آپ مجھے ثابت قدم رکھیے اور میری نیکیوں کا پلہ بھاری کر دیجئے، میرا ایمان مضبوط فرما دیجئے، میرا درجہ بلند فرما دیجئے، میری نماز قبول فرمائیے اور میرے گناہ بخش دیجئے، اور ہم آپ سے جنت کے اونچے اونچے درجوں کا سوال کرتے ہیں. اے اللہ، ہم آپ سے مانگتے ہیں نیک اعمال کی ابتدا بگننگ، اور اس کی انتہا اس کی اینڈنگ، اور اس کے خلاصے اس کی سمری، اور اس کو پورا اور کامل کرنے والی چیزیں، اور اس کا اول اور اس کا آخر اور اس کا واہر اور اس کا باطن، اور جنت کے اونچے اونچے درجے. دعاؤں کے ساتھ حضور صلی اللہ علیہ وسلم پر درود شریف بھیجا جائے دعا کے آخر میں، تو ایسی دعائیں مقبول ہوتی ہیں اور درود شریف کی برکت سے حاجات پوری ہوتی ہیں. اے اللہ، رحمت نازل فرمائیے ہمارے سردار محمد صلی اللہ علیہ وسلم پر اور آپ صلی اللہ علیہ وسلم کی آل پر، جو نبی امی ہیں، جن کو آپ نے رحمت للعالمین بنا کر بھیجا، جن کو آپ نے ساری مخلوقات میں سے چن لیا. اتنی تعداد میں رحمت نازل فرمائیے جو آپ کے علم میں ہو، اور جس سے وہ تمام چیزیں بھر جائیں جو آپ کے علم میں ہیں، اور ان تمام چیزوں کے وزن کے برابر جو آپ کے علم میں ہے، اور اپنی مخلوقات کی تعداد کے برابر، اور ہر ذرے کی تعداد سے دوگنا چوگنا ہزار مرتبہ، ہر سانس، ہر لحظہ، ہر لمحے اور ہر آنکھ جھپکنے میں جو بھی آسمان والے اور زمین والی مخلوقات آنکھ جھپکتے ہیں، اتنا سلام اور درود آپ صلی اللہ علیہ وسلم پر نازل فرمائیے، اور آپ کی آل پر بھی، اور آپ کے اصحاب پر بھی، اور سلام نازل فرمائیے. بسم اللہ الرحمن الرحیم. اے اللہ، آپ صلی اللہ علیہ وسلم کے درجے کو بلند فرمائیے، آپ صلی اللہ علیہ وسلم کی مقام کی تکریم فرمائیے، آپ صلی اللہ علیہ وسلم کی میزان کو بھاری فرمائیے، ثواب عظیم عطا فرمائیے، آپ صلی اللہ علیہ وسلم کے نور کو روشن فرمائیے، اور آپ کی ذریت اور اہل بیت کو ایسی چیز پر ہمیشہ قائم و دائم رکھیے جس سے آپ صلی اللہ علیہ وسلم کی آنکھیں ٹھنڈی ہوں، اور آپ صلی اللہ علیہ وسلم کو عظمت عطا فرمائیے ان انبیاء کرام میں جو آپ سے پہلے گزرے، اور آپ صلی اللہ علیہ وسلم کو ایسا بنائیے کہ آپ کے پیروکار یعنی فالوور تمام انبیاء سے زیادہ ہو، اور آپ صلی اللہ علیہ وسلم کی طاقت ان سب سے بڑھ کر ہو، اور آپ کی کرامت اور نور ان سب سے افضل ہو، اور درجہ ان سب سے اونچا ہو، اور جنت میں آپ صلی اللہ علیہ وسلم کی منزل ان سب سے زیادہ کشادہ ہو، اور آپ صلی اللہ علیہ وسلم ان سب سے ثواب میں افضل ہو، اور کلام میں سب سے زیادہ درست گو ہو، اور سوال میں سب سے زیادہ کامیاب ہو، اور جنت الفردوس کے اعلیٰ ترین بالا خانوں میں آپ صلی اللہ علیہ وسلم کو پہنچائیے، اور آپ صلی اللہ علیہ وسلم کو سب سے زیادہ سچ کہنے والے، سب سے زیادہ کامیاب سوال کرنے والے، سب سے پہلے شفاعت کرنے والے، اور آپ صلی اللہ علیہ وسلم کو شفیع بنائیے امت کے حق میں، ایسی شفاعت کے ساتھ جس پر اولین اور آخرین رشک کریں، اور جب اے اللہ آپ اپنے بندوں کے درمیان فیصلہ فرمائیں تو محمد صلی اللہ علیہ وسلم کو ان لوگوں میں بنائیے جو سب سے زیادہ سچ کہنے والے ہوں اور سب سے زیادہ ہدایت پانے والے ہوں. اے اللہ، ہمارے نبی صلی اللہ علیہ وسلم کو ہمارے لیے پیش رو بنائیے، اور حوض کوثر کو حوض کو ہمارے حاضری کی جگہ بنائیے، اور آپ صلی اللہ علیہ وسلم کی گروہ اور جماعت میں ہمارا حشر فرمائیے، اور آپ صلی اللہ علیہ وسلم کی سنت پر عمل کرنے کی توفیق عطا فرمائیے، اور آپ صلی اللہ علیہ وسلم کی ملت پر وفات دیجئے، اور ہمیں اور ہمارے نبی صلی اللہ علیہ وسلم کو جمع فرما دیجئے۔ اللہ اکبر۔ آگے فرمایا کہ اے اللہ ہمیں شامل فرما دیجئے نبیوں، صدیقوں، شہیدوں، صالحین کے ساتھ۔ اے اللہ رحمت نازل فرمائیے حضرت محمد صلی اللہ علیہ وسلم پر، جو ہدایت کے نور ہیں، خیر کے قائد ہیں، نبی رحمت ہیں، متقیوں کے امام ہیں، جیسا کہ آپ صلی اللہ علیہ وسلم نے پہنچایا آپ کے پیغامات اور آپ کی آیات کی تلاوت کی اور بندوں کی خیر خواہی کی اور حدود کو قائم کیا اور حکم کو نافذ کیا اور نافرمانیوں سے منع کیا، اور آپ صلی اللہ علیہ وسلم پر رحمتیں نازل فرمائیے آپ کے جسم مبارک پر تمام جسموں میں، اور آپ کی روح مبارک پر تمام ارواح میں، اور آپ صلی اللہ علیہ وسلم پر درود و سلام ہو ہماری جانب سے۔ اے اللہ اس درود و سلام کو پہنچا دیجئے اور رحمت نازل فرمائیے اپنے مقرب فرشتوں پر، تمام نبیوں پر، رسولوں پر، عرش کے حاملین پر، جبرائیل، میکائیل، اسرافیل اور ملک الموت پر، اور رضوان اور مالک پر، اور رحمت فرمائیے کرامن کاتبین پر، اور نبی صلی اللہ علیہ وسلم کے اہل بیت پر، اور ان کو عطا کیجئے سب سے افضل چیز جو آپ نے عطا فرمائی ہو، اور جزا دیجئے ان کو سب سے افضل جزا جو آپ نے عطا فرمائی ہو، اور اے اللہ ہماری مغفرت فرمائیے، اور تمام مومن مردوں اور عورتوں جو زندہ ہیں اور جو مردہ ہیں ان سب کی مغفرت فرما دیجئے۔ اے اللہ آپ بہت ہی شفیق ہیں اور رحم فرمانے والے۔ صلی اللہ تعالی علی خیر خلقہ محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ یہ عربی عبارات کا ترجمہ اس لیے پڑھا جاتا ہے کہ آدمی کو شوق پیدا ہو کہ میں کیا پڑھ رہا ہوں، تو اس کی کتابیں ملتی ہیں، درود شریف کی کتاب، دعاؤں کی کتاب، ذکر کی کتاب، استغفار کی کتاب، حسن الحسین علامہ جذری رحمۃ اللہ علیہ کی، اور مناجات مقبول مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ علیہ کی، اور حزب العظم ملا علی قاری رحمۃ اللہ علیہ کی۔ یہ کلاسیکل کتابیں ہیں جو استعمال ہوتی ہیں تمام مشائخ کے اور آدمی وظائف میں، صبح شام کی دعاؤں میں، اور سب کا جو سورس ہے وہ نبی صلی اللہ علیہ وسلم کی احادیث، اور اس سے پہلے کچھ قرآن پاک کی آیات، اور وہاں سے دعائیں، اور پھر بزرگوں کے اپنے تجربات اور اپنے دل کی گہرائی سے وہ دعا مانگتے ہیں۔ تو یہ دعائیں اور ان کا ترجمہ ہر زبان میں ملتا ہے، صبح شام بیٹھ کر یاد کر کے چلتے پھرتے کچھ دعائیں مانگیں۔ اللہ اکبر۔ بخاری شریف کی حدیث ہے، ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم حدیث قدسی میں اللہ سبحانہ و تعالیٰ کا ارشاد نقل فرماتے ہیں، میں نے اپنے نیک بندوں کے لیے ایسی نعمتیں تیار کر رکھی ہیں جن کو نہ کسی آنکھ نے دیکھا، نہ کسی کان نے سنا، نہ کسی انسان کے دل میں کبھی ان کا خیال گزرا۔ اگر تم چاہو تو یہ آیت پڑھو، فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین۔ کوئی آدمی بھی ان نعمتوں کو نہیں جانتا جو ان بندوں کے لیے چھپا کر رکھی گئی ہیں جن میں ان کی آنکھوں کی ٹھنڈک کا سامان ہے۔ سب سے کم درجے کے آدمی کو دنیا سے 10 گنا بڑی جنت ملے گی، اور بعض روایت میں ہے کہ دنیا سے 50 گنا بڑی جنت ملے گی، اور جو اونچے درجے کے لوگ ہیں ان کو کیا ملے گا، نہ کسی آنکھ نے دیکھا، نہ کسی کان نے سنا، نہ کسی کے دل میں خیال بھی آئے۔ مسلم شریف کی حدیث ہے، ابو سعید خدری ابو ہریرہ رضی اللہ عنہما سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ایک پکارنے والا جنتیوں کو پکارے گا کہ تمہارے لیے صحت ہے، یعنی ہمیشہ کی صحت، کبھی بیمار نہیں ہوگی، تمہارے لیے زندگی ہے، کبھی موت نہیں آئے گی، تمہارے لیے جوانی ہے، کبھی بڑھاپا نہیں آئے گا، تمہارے لیے خوشحالی ہے، کبھی کوئی پریشانی نہیں آئے گی۔ یہ حدیث اس آیت کی تفسیر ہے جس میں اللہ نے ارشاد فرمایا ونودو ان تلکم الجنت اورثتموها بما کنتم تعملون, ان سے پکار کر کہا جائے گا کہ یہ جنت تم کو تمہارے اعمال کے بدلے میں دی گئی ہے. ایک 84 سال کی عمر کی ایک بوڑھی خاتون جو یہاں مقامی کسی شہر میں رہتی ہیں, پوچھا کب سے رہتے ہیں, 60 سال سے رہتے ہیں. 84 سال کی عمر میں پہلی دفعہ قرآن شریف دیکھنے اور اللہ کا نام سننے کا موقع ملا تو ان کو شوق پیدا ہوا. انہوں نے کہا کہ عمر تو زیادہ ہو گئی ہے لیکن میرا دل ابھی تک ینگ ہے, بچوں کی طرح جوان ہے. تو انہوں نے پوچھا کہ ہماری مغفرت کیسے ہو سکتی ہے اور جنت میں جانا کیسے ہو سکتا ہے. تو ایسا ہوتا ہے اللہ کی محبت اور رحمت کے ایک بندہ 80 سال 84 سال تک کچھ معلوم نہیں زندگی کا مقصد, اس کے بعد شوق پیدا ہو گیا. تو اختتام پر خاتمے پر ہے کہ آدمی کا آخری وقت کس طرح سے آئے گا. مسلم شریف کی حدیث ہے, انس بن مالک رضی اللہ عنہ سے روایت ہے, حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا قیامت کے دن جہنم والوں میں سے ایک آدمی کو لایا جائے گا جس نے دنیا کی زندگی بہت عیش اور آرام سے گزاری ہوگی, اس کو جہنم کی آگ میں غوطہ دیا جائے گا, ایک ڈبو کر جہنم میں نکال لو, چند منٹ کا ایک ٹریلر دکھاؤ. پھر اس سے پوچھا جائے گا آدم کے بیٹے کیا تم نے کبھی کوئی اچھی حالت دیکھی ہے, کبھی کوئی عیش کا کوئی دور تمہارے اوپر آیا ہے؟ وہ اللہ کی قسم کھا کر کہے گا کہ کبھی نہیں میرے رب, مجھے کبھی زندگی میں کوئی اچھی بات پیش آئی نہیں, سب بھول گیا. اس طرح ایک آدمی جنتیوں میں ایسا لایا جائے گا جس کی زندگی سب سے زیادہ تکلیف میں گزری ہوگی, اس کو جنت میں ایک غوطہ دیا جائے گا, جنت کا ایک نظارہ, ایک جھلک, جنت میں ڈبو کر نکال لو. پھر پوچھا جائے گا آدم کے بیٹے کیا تم نے کبھی کوئی دکھ دیکھا ہے, کوئی دور تمہارے اوپر تکلیف کا گزرا ہے؟ وہ اللہ کی قسم کھا کر کہے گا کبھی نہیں میرے رب, کبھی کوئی تکلیف مجھ پر نہیں گزری اور میں نے کوئی تکلیف اٹھائی نہیں. جو آدمی جنت میں چلا گیا, اب آج سے لے کر کوئی کتنے دن رہے گا جنت میں, بھائی اربوں خربوں سال رہے گا, کہتے ہیں ملین, اس کے بعد کہتے ہیں بلین, آگے الفاظ نہیں ہیں, ٹریلین, اس کے آگے لوگ کہنا شروع کر دیتے ہیں زیلین. تو جنت میں اتنے سال رہے گا, تو آج سے لے کے کوئی ٹریلین, 4-5 ٹریلین سال کے بعد کوئی جنتی سے آپ کی ملاقات ہو تو آپ اس ہوئیں گے ارے فلانے تم کو یاد ہے, تم کبھی رہا کرتے تھے امریکہ میں یا کینیڈا میں یا انڈیا میں, اور ایک زمانہ تھا, ابھی تو جو سال ہے, اگر آج کا آدمی فون لے کر وہاں پہنچ جائے تو کمپیوٹر کہے گا کہ وہ سال ہے 1000000002016. وہ فلاں نے تم کو یاد ہے 2016 میں تم کہیں امریکہ وغیرہ میں رہتے تھے؟ وہ کہے گا مجھے بالکل یاد نہیں, کہاں کی باتیں کر رہے ہیں. ارے آپ کو یاد ہے کہ آپ پلینٹ ارتھ پہ کچھ 60-70 سال آپ کی فلائٹ تھی, آپ وہاں کہیں تھے؟ وہ بالکل مجھے یاد نہیں, ایسا ایک جھونکا سا ہے کہ ایک صبح ایک شام میں رہا ہوں گا, اب کچھ پتہ نہیں. ایسا خیال پورا اس کے دماغ سے اڑ جائے گا کہ زمین پہ کبھی رہا تھا. فلانے تم کو یاد ہے اسکول جایا کرتے تھے؟ کچھ بھی یاد نہیں. جاب پہ جایا کرتے تھے آپ, کھانا پکایا کرتے تھے؟ اب میں کچھ بھی یاد نہیں, سب بھول گیا, قصہ ہی ختم. تو اس لیے جو ہے, چونکہ ابھی غفلت ہے اس لیے دین پہ عمل کرنا مشکل ہوتا ہے. جتنی غیب کی باتیں ہوں گی اتنا آدمی کو شوق پیدا ہوگا. انسان کا حال کیا ہے, جب حقیقت معلوم نہیں ہوتی تو انسان کے پاس صلاحیت ہے, سوچ سمجھ, زبان, دل, دماغ کہیں پر تو لگے گا, تو اس کو کامیابی ڈھونڈتا ہے ہر آدمی, چھوٹے بچے سے لے کر ایک 60-70 سال کے آدمی تک, ہر ایک کو کامیابی چاہیے. اور کامیابی کے لیے وہ اپنا دل, دماغ, ہاتھ, پاؤں, زبان, ہر وقت جو اس کو سمجھ میں آتا ہے اس میں لگاتا ہے. اب کامیابی کیا ہے؟ ایک 6 छह महीने के बच्चे के पास जाओ, पूछो कामयाबी क्या है, आपका इंटरव्यू होगा, तो बच्चा कहेगा कि देखो मेरे हाथ में ये एक खिलौना है, 50 सेंट का एक टॉय है, और ये लकड़ी का है या प्लास्टिक का है, और ये बड़ा ज़बरदस्त है, जब मैं इसको घुमाता हूँ तो इसमें से आवाज़ निकलती है, इसको कहते हैं झुनझुना उर्दू में, तो कहेगा कि दिस इज सक्सेस, ये कामयाबी। अगर आप उसका झुनझुना उससे ले लेंगे तो रोएगा, अगर आप उसको उसके बदले $5,000 देंगे वो कहेगा मैं कोई बेवकूफ़ हूँ, मेरा टॉय वापस करो। तो ये है बच्चे की कामयाबी, टॉय। थोड़ा बड़ा बच्चा हो गया, तो 6 साल का हो गया, अब वो क्या करेगा कि वो प्लास्टिक और मर्ड और कहीं स्नो है, बर्फ है, तो बर्फ से, मट्टी से, किसी चीज से वो दूसरे किस्म के टॉय बनाएगा, ठीक है। और बाद जगह आटा लेकर उससे बनाते हैं, और कागज लेके उससे कश्ती बनाते हैं, फिर जब बन गए खिलौने तो अब एक दूसरे से खेलो भाई किसके पास ज्यादा है। तो मुफ्ती आजम जब बच्चे थे तो जंगल से सरकंडे लकड़ी के टुकड़े काट के लाते थे, और उसको ऊपर से कहीं से गिराया तो वो चला जमीन पर, तो सब अपने अपने लकड़ी के टुकड़े, गोल गोल होते हैं, उस लाइक सिलेंडर की तरह वो चलते हैं, तो जिसका आगे निकल गया वो सब के टुकड़े लेकर चला जाएगा। तो एक दिन ऐसा हुआ कि मुफ्ती आजम जितने टुकड़े लाए थे जंगल से, वो सारे के सारे किसी ने खेल में लूट लिए। तो उस दिन मुफ्ती आजम इतना रोए कि गोया उनके सारा जो है अरबों का बैलेंस लूट गया। और बाद में फिर पूरी जिंदगी वो लोगों को यही बताते रहे कि देखो ये इस तरह से होता है, इंसान की समझ। जब आदमी थोड़ा और बड़ा हुआ, तो टीन एजर हो गया, 14 साल, 15 साल, 16 साल, तो अब उसको शौक हुआ फैशन का, सजावट, बनावट, कपड़े जूते अच्छे हो, जरा परफ्यूम है, आईना है, ज्वेलरी है, खुशबू है, इन चीजों का शौक हुआ। उसके बाद जब कोई बड़ा हुआ तो अब पढ़ाई लिखाई में गया, अब वो सब फैशन भूल गया, अब एग्जाम है, पढ़ाई है, इधर जाना है, उधर जाना है। तो इन चीजों में आदमी की तवज्जो और उसकी समझ बदलती रहती। अल्लाहु अकबर। एक उसके बाद बचपन में वो लकड़ी और प्लास्टिक के खिलौने से खेलता था, बड़े होकर दूसरे खिलौने हो गए, बड़े बड़े घर हो गए, बड़ी बड़ी गाड़ी हो गई, खिलौने वही हैं, साइज बदल गया जरा उसका, उसके कॉस्ट बदल गई, लेकिन है खिलौने ही वो। अल्लाहु अकबर। जिसको अगर कभी सुकून नहीं मिलता, शेखुल इस्लाम फरमाते थे कि एक अरबपति आदमी था, बिलियनियर, और उसकी बीवी परेशान होके शेख से राबता करती थी कि इतने आलीशान महल हैं, इतनी बड़ी बड़ी गाड़ियां हैं, और इतने ज़बरदस्त कपड़े हैं, लेकिन हमारे घर में सुकून नहीं, सुकून नहीं। तो वो आकर रोती थी हजरत के, तो वो कहती थी कि मुझसे तो ये झोपड़ी वाली अच्छी। मालूम हुआ कि सुकून चीज़ों में नहीं है। एक नवाब थे इंडिया में, बहुत बड़ी उनकी स्टेट थी, और दस्तरखान पर सैकड़ों खाने पकवान रखते थे, लेकिन खुद उनको कोई डॉक्टर ने मना किया हुआ था कि आप कुछ भी नहीं खा सकते, तो खाने को बस देखते रहते थे। उन्हीं का पैसा है, लोग खा रहे हैं, लेकिन वो कुछ उसमें से मजा अब नहीं ले सकते, किस्सा खत्म। एक मुल्क का बादशाह बीमार हुआ, और बहुत बीमार हो गया, तो उसने सारे लोगों को जमा किया, सारे फौजियों को, लाखों फौज उसके पास है, सारे डॉक्टर ले आओ भाई, तो हजारों डॉक्टर भी आ गए। तो उसने कहा तुम सारे मिलके अपनी ताकत लगाओ, कुछ दवाई लगाओ, मेरी जिंदगी का एक दिन और बढ़ा दो। उन्होंने कहा अब ये मुमकिन नहीं है, तो अल्लाह के पास है, अब आप दुआ करें। पहली रात को जब बादशाह सलामत, जब सारी दुनिया के अपनी अपनी कब्रों में जाते हैं, तो पहली रात को अपने सारे महल्लात और सारी दुनिया की चीजें भूल जाते हैं, इसका खत्म हो गया। हजारों हजार साल से लोग कब्रों में हैं और इंतजार में है, उठाया जाएगा कयामत में, और कयामत में हजारों हजार साल पसीने में गर्क होंगे। तो जिंदगी की हकीकत आदमी को मालूम होती है जब आगे थोड़ा सा सफर करता है। गाड़ी चलाते हुए आप किधर देखते हैं? सामने देखते हैं, कभी कभी दाएं बाएं भी देख लेते, और कभी कभी पीछे भी देख लेते, लेकिन अगर हर वक्त दाएं बाएं देखते लगे कि क्या है इधर, किस जगह हूँ मैं, और क्या कर रहा हूँ मैं अभी, और पीछे भी देखते रहे तो जरूर कहीं हादसा होगा, एक्सीडेंट में मारा जाएगा। तो अकलमंद गाड़ी चलाने वाला आगे देखता है कि अभी 2 मील आगे क्या है, 5 मील आगे क्या आने वाला। तो बिल्कुल यही हाल दुनिया की जिंदगी का है कि जो रोजाना के मामलात में रखकर भूल गया अल्लाह को, तो आगे जाके उसको मुश्किल हो जाएगी। जन्नत में लोग दाखिल होंगे तो वहां सोने के पानी से लिखा हुआ होगा, गोल्डन वर्ड में, मा कद्दमना वजदना, हमने जो आगे भेजा वो हमने पा लिया, जो नेकियां आगे भेजी पा ली, और जो हमने जो पीछे छोड़ आए वो हमसे खो गया। और जन्नत में जाने के बाद लोगों को अगर अफसोस होता, अगर कोई अफसोस होना चाहिए, कोई रंज गम रिग्रेट सोरो, तो इस बात पर अफसोस होगा कि दुनिया में वो वक्त जो हमने अल्लाह के जिक्र के बगैर गुजार दिया। एक आदमी देखेगा एक जन्नत, एक गैर मुस्लिम ने सवाल कर लिया, अल्लाह पे ईमान नहीं है, अभी मालूम नहीं है जन्नत का, उसको मालूम हुआ कि जन्नत वगैरह भी है, तो कहने लगा कि अच्छा जन्नत ऐसी है कि आप जितना नेक अमल करते जाओगे उसमें ऊंचे ऊंचे दर्जात पे चढ़ते जाओगे, गैर मुस्लिम कह रहा। तो जन्नत के दर्जात का जिसको शौक हो गया, एक आदमी जन्नत में देखेगा कि एक सितारा चमका आसमान पे, तो ये क्या है, कहेंगे ये एक और जन्नत है, तुम्हारी जन्नत से ऊपर है। अरे मेरी जन्नत में और उसकी जन्नत में क्या फर्क है, तो कहेंगे उस आदमी ने एक सुभान अल्लाह ज्यादा कह दिया था, ये डिफरेंस है तुम्हारे अंदर उसके अंदर, एक सुभान अल्लाह ज्यादा बोल गया। अभी शरीर में आया, नेमतान मगबूनुन फीहिमा कसीरुन मिनन नास अस्सिहतु वल फराग, दो नेमतें ऐसी हैं जिसमें बहुत से लोग खसारे में हैं, नुकसान उठाते हैं, वक्त और सेहत। अच्छी सेहत भी है, अल्लाह का नाम ले सकते हैं खड़े बैठे हर जगह, और वक्त भी है लेकिन तवज्जो नहीं है। अब इसको कहते हैं तौफीक, हिदायत का नूर, शौक, तलब, फजाइल, तरगीब। जिसको शौक होगा और अल्लाह की तरफ से तौफीक होगी, वो अपने रोजाना के वक्त को नेकियों में बदलेगा। कभी दरूद शरीफ पढ़ रहे हैं, कभी इस्तिग़फ़ार पढ़ रहे हैं, कभी तस्बीह पढ़ रहे हैं, कभी तहज्जुद पढ़ रहे हैं, कभी तिलावत पढ़ रहे हैं, जिक्र हो रहा है, दुआ हो रही है, तो अपने वक्त को नेकियों में बदल देना। ये तो कुछ काम करने के हैं, करने के काम, और कुछ काम होते हैं नहीं करने के काम, यानी जो नेकियां अब तक कमाई हैं ऐसा ना हो कि वो ज़ाया हो जाएं और क़यामत में आके उनको कोई और ले जाए। तो उसमें एक सबक पढ़ा जाएगा आज, और ये बहुत अहम है, अपनी नेकियों को बचा के अल्लाह के पास ले जाना, जबान की हिफाजत करना, जबान से कलमा खैर बोलना। 100 साल का गैर मुस्लिम अगर अपनी जबान से बोले ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, तो अब क्या हुआ कि वो मुसलमान हो गया, इस्लाम में आ गया, और उसके पिछले सारे गुनाह माफ हो गए। और इसका उलट ये होगा कि अगर कोई 100 साल का मुसलमान कोई कुफ्रिया कलमा अपनी जबान से अदा कर दे तो मुर्तद हो जाता है, उसकी जिंदगी भर की कमाई खत्म हो जाती है। इबादात, मामलात, अखलाकियात, हर शोबे में जबान से बोलने वाले अल्फाज पर सारा मदार है। इसलिए आदमी को चाहिए कि सोच के बोले। खामोशी में सलामती है, बोलने से पहले आदमी सोचे। जबान को फजूल बातों से मना किया गया है क्योंकि फजूल बातें हलाकत का सबब हैं, डिस्ट्रक्शन, और आफतों को खींच कर लाने वाली। फरागत की घड़ियों में हमेशा अपने रब का जिक्र कीजिए और हर तरह के हालात में अल्लाह की तारीफ बयान कीजिए। हर लिखने वाला आदमी आखिर में दुनिया से चला जाएगा और उसका जिस्म, जबान सब खत्म हो जाएगी, लेकिन हाथ का लिखा हुआ एक जमाने तक बाकी रहेगा। इसलिए अपने हाथ से सिर्फ ऐसी चीज लिखिए जिसको देखकर कयामत में आपको खुशी हो। मुसलमान को चाहिए कि जबान से ऐसा लफ्ज नहीं निकाले जो जाया और बेकार जाए। हर बात से पहले सोचे कि इसमें फायदा है कि नहीं, फायदा है तो बोले वरना खामोश रहे। किसी आदमी के दिल के बारे में जानना चाहें कि इसके दिल में क्या है, तो जबान के जज्बात, जबान से जो बातें निकल रही हैं, उससे मालूम हो जाएगा कि इसके दिल में क्या है। दिल के एहसासात, कैफियात और जज्बात का इल्म बातों से अंदाजा हो जाता है कि कैसा आदमी है, क्या चाहता है। गुफ्तगू करना, बातचीत करना अखलाक और शराफत के सच्चे तर्जुमान हैं। और शरीफ की पहली शराफत शरीफ जैसी गुफ्तगू है। सख्ती और बदजबानी हरगिज शराफत नहीं है। अल्लाह मुस्लिम शरीफ की हदीस है, जुंदुब रदी अल्लाह अन्हु से रवायत है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि एक आदमी ने कहा कि अल्लाह की कसम फला आदमी की अल्लाह ताला मग़फ़िरत नहीं फरमाएंगे। किस्सा यह है कि एक आदमी बहुत नेक था, इबादत गुजार, बहुत नेकियां करता था, और एक आदमी उसका दोस्त था, वो गुनाह किया करता था गलत गलत, तो ये उसको समझाता, वो समझता नहीं था। तो एक दिन ये नाराज हो गया नेक आदमी और कहने लगा अल्लाह की कसम तुम्हारी मग़फ़िरत नहीं होगी। तो अल्लाह ताला ने फरमाया कि ये मुझ पर कसम खाने वाला कौन होता है जो कहता है कि मैं उसकी मग़फ़िरत नहीं करूंगा। मैंने उसको बख्श दिया और तुम्हारे आमाल मैंने जाया और बर्बाद कर दिया। अच्छी भली जिंदगी भर की कमाई, हज, उम्रे, नमाज, तिलावत, सदक़ात, एक बड़ा बोल बोल के सारा जाया कर दिया। एक हाजी साहब ने नौकर से कहा कि मेहमान को उस मटके से पानी पिलाना जो मैं अपने दूसरे हज में मक्का शरीफ से लाया था, सेकंड हज में लाया था। बुजुर्ग फरमाते हैं कि ये कलमा, क्योंकि उसने रिया अपनी बड़ाई जाहिर करने के लिए बोला कि दो हज किए हैं या तीन हज किए, तो एक बात बोल के दोनों हज का सवाब उसने जाया कर दिया, लॉस। इसलिए सलफ सालेहीन बुजुर्गान दीन अपने नफ्स का हिसाब लेते थे। अगर जबान से किसी दिन निकल जाता कि आज गर्म दिन था, आज बड़ा ठंडा था, तो भी अपने नफ्स का हिसाब लेते थे कि ये तो सबको मालूम ही है कि आज मौसम कैसा था, फिर जबान से क्यों बोले। एक बुजुर्ग का इंतकाल हुआ तो उनको किसी ने ख्वाब में देखा कि आप क्या गुजरी, कहने लगे कि मेरा हिसाब एक बात की वजह से रोक दिया गया। एक बात मैंने अपनी जिंदगी में बोली थी, बाकी सारे अमाल अच्छे थे, पूरी जिंदगी नेक काम किया, लेकिन जिंदगी में मैं एक जुमला बोल गया था जिसकी वजह से मेरा हिसाब पकड़ा हुआ है। और वो जुमला ये था कि एक दिन बारिश हुई तो मैंने कहा कि लोगों को बारिश की क्या जरूरत थी आज, तो मुझे कहा गया कि तू क्या जाने, मैं अपने बंदों की मसलहत खुद जानता हूँ, कब बारिश हो कब नहीं हो, भाई इंसान को जरूरत है, चरिंदों परिंदों को, चूटियों को, दरख्तों को, बारिश अभी क्यों, कितनी मसलहत हुई, ज़मीन से जितने कतरे उड़ते हैं, बारिश जितनी होती है उतने ही कतरे उड़ के समुंदर से, दरिया से वापस बादल में चले जाते, एक कतरा भी गुम नहीं होता। फिर ज़मीन के अंदर रास्ते बने हुए होते, कौन कौन से उसमें जानदार हैं, दरख्त हैं, कहाँ पर किसको पानी पहुँचाना है, ये अल्लाह पाक राज़ी है, वो किसी साइंस को, आदमी को ये समझ में नहीं आएगा। अस्तग़फिरुल्लाह, अस्तग़फिरुल्लाह। उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह फरमाते थे, जो आदमी अपनी गुफ्तगू और बातों को अपने नामा आमाल का हिस्सा समझेगा, यानी वो समझेगा कि मैं जो भी बोल रहा हूँ वो मेरी बुक में रिकॉर्ड हो रहा है, तो वो कम बातें करेगा। अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह अन्हुमा एक मरतबा अपनी जबान को पकड़े हुए कह रहे थे कि तेरा नास हो, खैर की बात बोला कर फायदा पाएगी, या बुराई से खामोशी अख्तियार कर सलामती पाएगी, वरना खूब जान ले के पछताएगी। जबान को कह रहे, کسی نے ابن عباس رضی اللہ عنہ سے پوچھا کہ آپ ایسا کیوں کہہ رہے ہیں؟ فرمایا کہ قیامت کے دن انسان کو سب سے زیادہ غصہ اپنی زبان پر آئے گا، کیونکہ حدیث شریف میں آیا کہ آدمی کے اکثر گناہ زبان کی وجہ سے ہوتے ہیں. تو قیامت میں جب نامہ اعمال کھلے گا تو اس کو سب سے زیادہ غصہ جو آئے گا وہ اپنی زبان کے اوپر آئے گا. اللہ، ایک بزرگ نے فرمایا، میں نے اگر کسی آدمی کی زبان کو سلامت اور درست پایا تو اس کے تمام اعمال کو تندرست پایا، اور اگر کسی کی بات چیت خراب اور بیکار پائی تو اس کے سارے اعمال میں بھی یہ خرابی اور فساد تھا. عقل مند لوگ کہتے تھے کہ ہوشیار اور حکمت والے آدمی کی زبان اس کے دل کے پیچھے ہوتی ہے. جب کچھ بولنے کا ارادہ کرتا ہے تو پہلے دل سے پوچھتا ہے، دل سے رجوع کرتا ہے کہ اس بات کے بولنے میں کوئی فائدہ ہے تو کہتا ہے، اور نقصان ہے تو فوراً رک جاتا ہے. جاہل آدمی کا دل زبان سے کنارے پر ہوتا ہے، تو بولنے سے پہلے دل سے پوچھتا ہی نہیں ہے، جو بات سمجھ میں آئی بول دیا. ما یلفظ من قول الا لدیہ رقیب عتید. سورہ قاف میں فرمایا کہ یہ زبان سے کوئی لفظ نہیں نکلتا، کوئی بات نہیں نکلتی، مگر اس کے پاس نگہبان تیار ہے، اس کو لکھنے والا تیار ہے. آدمی کے جو سب سے بہترین جو دوست ہوتے ہیں، بیسٹ فرینڈ، وہ کوئی محلے والے، کوئی اور رشتہ دار نہیں ہوتے، وہ دو فرشتے ہوتے ہیں جو زندگی بھر آپ کے ساتھ رہتے ہیں. سب سے پوری زندگی سال ہا سال سے آ رہے ہیں، لکھ رہے ہیں، حتیٰ کہ جب آدمی کا آخری وقت آتا ہے، ملک الموت آ کے اب روح لے جانے والے، تو کرامن کاتبین اپنا رجسٹر بند کرتے ہیں، اور وہ آدمی اگر نیک ہے تو اس کو مبارکباد دیتے، کہتے تو کتنا اچھا بندہ تھا، ہمیں کوئی تکلیف نہیں دی، زندگی بھر ہم ساتھ رہے، لکھتے رہے تمہاری باتیں، اور مزے مزے کی باتیں، نیکیاں تم لکھواتے رہے، تو اللہ تمہارا بھلا کرے، اور بڑی دعائیں دیتے ہوئے جاتے. اور اگر وہ خبیث روح ہے، گڑبڑ کیا ہے اس نے زندگی میں، تو وہ فرشتے کہتے ہیں کہ تیرا برا ہو، تو نے پوری زندگی ہمیں مشکل میں ڈال رکھا تھا، مشکل میں ڈال رکھا تھا کہ بھائی ایسے ایسے کام کیے کہ ہمیں لکھنے پڑے، تو وہ بد دعا دے کر پھر رخصت ہوتے ہیں، بھائی اب جا. تو اب یہ جو چیزیں ہیں، غیب کی باتوں کا مذاکرہ ہوگا تو آدمی کو سمجھ آئے گی. ان رسولنا یکتبون ما تمکرون. بے شک ہمارے فرشتے تمہاری چالوں کو لکھ رہے ہیں. سورہ یونس میں فرمایا. اللہ فکر آخرت رکھنے والے لوگ اپنی زبان کو بے فائدہ باتوں سے روکتے ہیں اور آخرت کی نیکیوں کی شکل میں استعمال کرتے ہیں. قیامت کے دن پہاڑ جیسی نیکیاں لانے والوں کی نیکیاں زبان کے ایک بول کی وجہ سے ضائع ہو جائیں گی، اور پہاڑ جتنا گناہ ہے اس کے زبان کے ایک کلمے سے وہ مٹ جائے گا. حضور صلی اللہ علیہ وسلم نے ایک صحابی کو نصیحت فرمائی، مختصر، ابن ماجہ اور احمد کی روایت ہے، جب نماز کے لیے کھڑے ہو تو ایسی نماز پڑھو جیسے تمہاری آخری نماز ہو، دنیا سے جانے والے. نمبر دو، ایسی بات کبھی مت بولو جس کو بعد میں معذرت کی ضرورت پیش آئے، ایکسکیوز کرنا پڑے، ایسی بات مت بولو. نمبر تین، لوگوں کے پاس جو مال اور اسباب ہے اس سے نا امید ہو جاؤ. کسی کے پاس چیزیں ہیں، اللہ نے کسی کو چیزیں دی ہیں، کسی کو گھر بار دیا، کسی کو خوبصورتی دی، کسی کو بڑی گاڑیاں دی، فیکٹریاں دیے، سونا چاندی دیا، کسی کو جو کچھ بھی دیا اس کی طرف کچھ لالچ مت کرو. لوگوں کے پاس جو ہے اس سے ناامید ہو جاؤ کہ ہمیں اس سے کچھ فائدہ ہو. اگر بندہ ان باتوں کو اختیار کر لے تو کتنی فلاح اور کامرانی مل جائے اس کو. ایک صحابی کو نصیحت فرمائی کہ اپنی زبان کو قابو میں رکھو، اپنے گھر میں جمے رہو اور اپنے گناہوں پر رویا کرو. اللہ اکبر. وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا. سورہ فرقان میں فرمایا کہ جب جاہل لوگ ان سے خطاب کرتے ہیں تو وہ کہتے ہیں تم پر سلام ہے، یعنی ہم تم سے گفتگو کے لیے معافی چاہتے ہیں. عقل مند آدمی وہ ہے جو کوئی بیہودہ بات سنے خاموشی کے ذریعے ختم کر دے. جاہل کا غصہ اس کی زبان پر ہوتا ہے اور عقل مند کا غصہ اس کے عمل کے اندر ہوتا ہے، بولتا نہیں ہے، بعد میں عمل سے ظاہر ہو جاتا ہے کہ صاحب ناراض. اللہ اکبر. بسم اللہ الرحمن الرحیم. حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ انڈیا کے بہت بڑے بزرگ، حدیث شریف کا علم انڈیا میں حضرت کے ذریعے آیا. حجت اللہ البالغہ ان کی کتاب ہے، اس میں فرمایا کہ انسان کے تمام اعضاء آرگنس میں زبان خیر و شر کی طرف سب سے زیادہ پیش قدمی کرنے والی. اور حدیث شریف میں آیا کہ لوگوں کو کوئی چیز منہ کے بل اوندھا جہنم میں نہیں گرائے گی مگر جو ان کی زبانوں نے کاٹا ہے. شیخ نے فرمایا کہ زبان سے جو بات نکلتی ہے دل پر اس کا رنگ چڑھ جاتا ہے، اور جب کوئی غصے کی بات کہتا ہے تو دل کے اندر جوش پیدا ہو جاتا ہے. آگے فرمایا کہ زبان سے ایسا ہوتا ہے کہ لوگوں میں فتنہ پیدا ہو جاتا ہے، جیسے غیبت، لڑائی، جھگڑا. اللہ اکبر. آگے فرمایا کہ زبان دل کا ترجمان ہے، اس کا مقدمہ ہے، اور جب تک زبان کی حفاظت نہیں ہوگی دل کی صفائی حاصل نہیں ہو سکتی. اللہ اکبر. مولانا عاشق الہی رحمۃ اللہ علیہ فرماتے ہیں کہ خاموشی بہت بڑا عمل ہے، ہر طرح کی بدکلامی سے، غیبت سے، تہمت سے، لایعنی باتوں سے، فضول کلام سے محفوظ رہے گا. بزرگوں نے فرمایا کہ مجھے بولنے پر تو بار بار شرمندگی ہوتی ہے کہ کیوں بولا، خاموش رہنے پہ کبھی شرمندگی نہیں ہوتی. فرمایا کہ جو کچھ ہم بولتے ہیں ہوا میں نہیں اڑ جاتا، سب لکھا جاتا ہے. جو کچھ ہم بولتے ہیں اس کا حساب کتاب ہے، نفع نقصان ہے، جزا سزا ہے، اس لیے خوب دیکھ بھال کر ضرورت کے لیے تھوڑی سی بات کریں اور زبان کو نیکی میں لگائیں تو اس کا کہنا ہی کیا ہے. جب تم کسی بندے کو دیکھو کہ دنیا سے بے رغبت ہے، دنیا کا شوق نہیں ہے اور کم بولتا ہے، تو اس جان لو کہ اس پر حکمت نازل ہوتی ہے، اللہ تعالیٰ اس کے اندر حکمت کی باتیں ڈالتے ہیں. ایک بزرگ نے فرمایا کہ تم لوگوں کو اگر باتوں کو لکھنے کے لیے کاغذ خریدنے پڑتے، اگر ایسا ہوتا کہ بھائی جو بھی پہلے بولنا ہے پہلے اس کو کہیں پرنٹ کر کے لاؤ پھر اس کو زبان کے اندر رکھو تو زبان بولے گی، تو اگر آدمی بہت زیادہ بولنا ہوتا پورا 500 کاغذ خرید کے لاتا روزانہ، جیسے گروسری لے کے آتا ہے، شاپنگ، کھانا پینا، دن بھر آپ کو جتنا بولنا ہے پہلے کاغذ لاؤ اس پہ لکھو پھر بولو، تو وہ کاغذ کی قیمت کی وجہ سے پھر لوگ بولنے سے رک جاتے ہیں، کم بولتے ہیں. ابھی چونکہ خرچ نہیں ہوتا جو چاہو بولو، اس لیے بولتے رہتے ہیں. فون پر جب ہوتا ہے کہ فری منٹس ہیں تو آدمی لمبی بات کرتا، اگر اس میں تھوڑا لگا دیا جائے ٹیکس وغیرہ تو تھوڑی دیر میں کہتے ہیں کہ بھائی اب جو ہے اس کو ختم کیا جائے. زبان کا جسم سائز تو چھوٹا سا ہے مگر یہ جرم کام بڑے بڑے کرتی ہے. اللہ، حضور صلی اللہ علیہ وسلم کے بارے میں آیا حدیث شریف میں کہ آپ کم گو اور زیادہ تر خاموش رہنے والے تھے. ایک حدیث میں آیا کہ آپ سواری لڑکی، چھوٹی بچی، اپنے پردے میں جتنی شرمیلی ہوتی ہے اس سے زیادہ حیا والے تھے آپ صلی اللہ علیہ وسلم. امام ابو حنیفہ رحمۃ اللہ علیہ نے ایک انگوٹھی پر یہ قول لکھوایا، نیک بات کہو ورنہ خاموش رہو. ایک مرتبہ دو طالب علم اسٹوڈنٹ شیخ نظام الدین اولیاء رحمۃ اللہ علیہ سے علم حاصل کرنے کے لیے، سیکھنے کے لیے دوسرے شہر سے آئے، بلکہ دوسرے ملک سے آئے، بلخ سے دہلی پہنچے، اور شیخ کے پاس जाने से पहले वजू करने को बैठे, मुसाफिर दूसरे मुल्क से दो स्टूडेंट आए और अभी जाना है टीचर के पास, उन्होंने कहा चलो पहले वजू कर ले। वजू करने बैठे तो दोनों में बहस हो गई, डिबेट शुरू हो गई कि ये जो पॉन्ड है तालाब वजू का जिसमें पानी है, हमारे मुल्क में बड़ा है या ये वाला बड़ा है। तो दोनों ने बड़े बड़े दलायल पेश किए, कोई कहता है ये वाला बड़ा है, कोई कहता नहीं वो हमारे मुल्क में बड़ा है। और बड़ी देर तक ये बहस होती रही, लोगों ने जाके बताया शेख को कि दो मुसाफिर आए हैं और ये इस तरह की बातें कर रहे हैं। तो नमाज के बाद दोनों मदरसे में यूनिवर्सिटी में दाखिले के लिए हाजिर हुए शेख के पास। तो शेख ने पूछा कि पहले ये बताओ कि कौन सा हौज बड़ा है, यहाँ वाला या तुम्हारे मुल्क वाला, फिर उसके बाद सोचेंगे कि तुम्हें दाखिला देखें। दोनों खामोश रहे। तो शेख ने कहा कि तुम्हारा इलाज ये है कि पहले तुम दोनों वापस जाओ अपने मुल्क, इतना सफ़र करो और नापो, मेज़रमेंट करो उसको और पक्की बात करो, पहले डिसाइड करो कि दोनों हाउस में से कौन सा बड़ा छोटा है, उसके बाद फिर वापस आओ, फिर तुम्हें दाखिला दो। जैसा काम किया वैसा हुआ। शेख फरमाते हैं कि आजकल लोग दीन की ज़रूरी बातों से बेखबर हैं, फजूल की बहसों में उलझे रहते हैं। दुनिया में 7.5 अरब लोग अभी रहते हैं तो 1.5 अरब मुसलमान हैं, 6 अरब तो अल्लाह को ही नहीं जानते। अरबों लोग तो अल्लाह को नहीं पहचानते। और जो मुसलमान हैं बहुत से उसमें कुछ अमल करते हैं, कुछ लोग अमल नहीं करते, कुछ सुन्नतें भूले हुए हैं। एक दुनिया का एक अजीब व गरीब निज़ाम है, उसकी फिक्र में रहे आदमी, ऐसा काम करे कि मखलूक को कोई फ़ायदा हो, इधर उधर की बहसें उससे कोई फ़ायदा नहीं। अल्लाहु अकबर। जो बहुत ज्यादा बोलता है उसकी हया कम हो जाती है, इसलिए कम बोलना चाहिए। बातें 4 किस्म की होती हैं, एक में सरासर नुकसान है और एक में कुछ फायदा भी है और कुछ नुकसान भी है, या ये है कि ना फायदा ना नुकसान। ये तीनों कैटेगरी जो है वो बेकार है, यानी या तो नुकसान है उस बात को छोड़ दें, नफा भी है नुकसान भी है उसको भी छोड़ दें, उस बात में ना कोई फ़ायदा है ना नुकसान है उसको भी छोड़ दें, क्यों वक्त ज़ाया करें, सिर्फ उस बात को बोलें जिसमें फ़ायदा ही फ़ायदा, फ़ायदा ही फ़ायदा। गैर ज़रूरी बात को तर्क कर देना चाहिए, अरे मियाँ तुम रोज़े से हो, कहाँ से आ रहे हो, क्या कर रहे हो, तो उससे फिर आदमी एक दूसरे ट्रैक पर बात शुरू कर देता है, वक्त ज़ाया होता है। इख्तलाफ़ करना, दूसरे को बेवकूफ़ समझना, किसी की बात मानना नहीं, बिला ज़रूरत मुसलमान को रंज पहुंचाना वगैरह वगैरह, ये सब यानी अजीब, ये नेकी बर्बाद गुना लाजिम। किसी का मजाक ना उड़ाएं, किसी से झूठा वादा ना करें, झूठी बातें बनाना, झूठी कस्में खाना कबीरा गुना है, और झूठ दिल की शक्ल को मसख करके रख देता है। फिर गीबत है, और उसको कुरान शरीफ में फरमाया कि ऐसा है जैसे अपने भाई का, मुर्दा भाई का गोश्त खाना। और गीबत का गुनाह उस वक्त माफ़ होगा जब वो आदमी माफ़ कर दे जिसकी गीबत की गई। तो ज़बान की आफतें बहुत हैं, जो आदमी ज़्यादा बोलता है उसमें रूहानियत कम हो जाती है। इमाम शाफ़ई रहमतुल्लाह अलैह से पूछा गया कि कोई तदबीर है कि अक़ल बढ़ जाए, वो इमाम शाफ़ई से पूछ रहे हैं, उनका हाफ़ज़ा इतना ज़बरदस्त था इमाम शाफ़ई रहमतुल्लाह अलैह, तो एक कुरान रोज़ पढ़ा करते थे, पूरे 30 जुज एक कुरान रोज़ तलावत होते, रमज़ान में 2 सवारी पे जा रहे हैं सब भी रोज़ाना एक ख़त्म। और जब वो कुरान शरीफ याद करते थे तो कहा जाता है कुरान खोला उन्होंने 2 सफ़े, तो पहले उनको सीक्वेंस में सफ़े रखने होते थे कि भाई जहाँ नज़र पड़ेगी याद हो जाएगा, तो कहीं दूसरी जगह नज़र पड़ेगी वो भी याद हो जाएगा। उस्ताद की खिदमत में आए सफ़र करके, तो उनके पास कॉपी कलम नहीं था, सब लोग लिख रहे थे नोटबुक पेंसिल से। इमाम शाफी ने एक तिनका उठाया और अपने हाथ पर लिखना शुरू कर दिया, अपनी ज़बान से थूक कुछ लगा के लिखना शुरू कर दिया, कुछ था नहीं, सब जैसे सब लिख रहे थे ये भी लिख रहे थे, तो उस्ताद ने पकड़ लिया कि मियाँ तुम क्या कर रहे थे वो। उन्होंने कहा मैं यहाँ लिख रहा था। तो उन्होंने कहा मैं तो अपने दिल पर लिख रहा था। तो उन्होंने कहा हम उस वक्त माने जब वो सारी हदीसें तुम सुना दो। तो उन्होंने सारी हदीसें सुना। ऐसा हाफजा होता। इमाम बुखारी रहमतुल्लाह अलैह आए तो उनका इम्तहान लिया गया और 10 उस्ताद आए और उन्होंने 10-10 हदीसें गलत तरीके से करके आगे पीछे करके गड़बड़ करके सुनाई। हर आदमी ने 10-10 सुनाई, 100 हदीसें हो गई और सारी गलत सुनाई। तो इमाम बुखारी रहमतुल्लाह अलैह कहते रहे कि भाई मैंने तो ऐसी कोई हदीस सुनी नहीं। पूरी 100 जब ख़त्म हो गई गलत तरीके से सुनाई, तो फिर इमाम बुखारी ने पहले आदमी को कहा मियाँ तुमने ये 10 गलत हदीसें ऐसे सुनाई थी, पहले उसकी ओरिजिनल जो उसने कही थी वो सुनाई, उसके बाद फिर हर एक को करेक्ट करके बताया कि ये ऐसे नहीं थी, ये वाली हदीस ऐसी थी। उसके बाद दूसरे आदमी को पहले उसका जो उसने सुनाया था फिर से सुनाया और फिर उसको करेक्ट करके बताया। इस तरह पूरी 100 सुना के और 100 को करेक्ट करके बताया। ऐसा हाफजा होता था लोग। उस जमाने में ना कोई डिजिटल कोई पेजर होते थे, ना रिकॉर्डर, ना कंप्यूटर, लेकिन अल्लाह ने हाफजा कैसा दिया था। तो इमाम शाफी रहमतुल्लाह अलैह से पूछा गया कि कोई तदबीर है कि अकल बढ़ जाए। वो ऐसे जो ग्रैंड मास्टर्स होते हैं अपनी अपनी फील्ड में, लोग पूछते हैं कोई तदबीर है कि अकल बढ़ जाए ज़रा। फरमाया कि हाँ, 3 बातों पर ध्यान दिया जाए, उलमा की सोहबत, दोस्तों का इंतखाब और बेकार बातें छोड़ दो। उलमा के पास जाके बैठो, दोस्तों का इंतखाब सिलेक्शन ठीक करो और बेकार फजूल बातें छोड़ दो। क्या होगा? अकल बढ़ जाए। अकल बढ़ गई अब सारे दुनिया का काम भी दुरुस्त हो जाएगा और दीन का भी। तो दीन का तो होगा ही, लोग दुनिया के काम के लिए कर लो। चलो अल्लाह। एक हुजूर सल्लल्लाहु अलैहि वसल्लम सहाबा की मजलिस में थे, सहाबा बैठे हुए थे। फरमाया कि देखो इस दरवाजे से एक आदमी आएगा जो जन्नती है। तो सबने बड़े शौक से देखा कौन आएगा। तो अब्दुल्ला बिन सलाम रदी अल्लाह अन्हु दाखिल हुए। तो सहाबा ने बाद में उन्हें मुबारकबाद दी और पूछा कि क्या खूबी है जिसकी वजह से आपको ये बशारत मिली। फरमाया कि मेरा अमल तो बहुत मामूली है, ना बिला वजह कोई बात करता हूँ, ना बिला वजह कोई काम करता हूँ और दूसरों की बुराई से अपनी जबान को रोके रखता हूँ। इतनी सी बात पे जन्नत मिल गई। अल्लाहु अकबर। सहाबा का क्या हाल था, और खास अबू बकर रदी अल्लाह अन्हु का, कि मुंह के अंदर पत्थर रख लेते थे कि बिला जरूरत बात नहीं करे। पत्थर लिया, मुंह में डाल दिया। अब जो है पत्थर तो चिबाया तो जा नहीं सकता, ना उसको निगल सकते हैं, ना मुंह में घुलता है, ना चूसो तो मजा देता है। अब मुंह में मौजूद है पत्थर लेके बैठे हुए। तो पत्थर मुंह में इसीलिए डाला था कि मुंह बंद हो जाए, जबान से कुछ ना निकले। रबी बिन खसीम रहमतुल्लाह अलैह कहते हैं कि कई साल तक अबू बकर रदी अल्लाह अन्हु को ऐसा देखा कि ये पत्थर नमाज के वक्त निकालते या खाने के वक्त। और खुद रबी का हाल ये था कि कलम और कागज साथ रखते, कभी बेजरूरत बात निकलती तो नोट कर लेते और रात को वो कागज लेकर एक एक बात को देखते और अफसोस करते कि काश ये बात मैं नहीं बोलता। अल्लाह अकबर। जबान से जो बात निकलती है वो तीर एरो, बात मुंह से निकलती है तो हम उसके मालिक नहीं रहते, वो हमारी मालिक हो जाती है। हसन बिन सिनान रदी अल्लाह अन्हो कोई एक लग्व बात कहते, कोई बात जो बेकार थी लायानी थी, तो कहते कि उसकी सजा ये है कि अब मैं 1 साल तक रोजा रखूंगा। अपने नफ्स पर कुछ जुर्माना देना चाहिए ताकि रुक जाए। जो आदमी फजूल बातें करता है उसका दिल सख्त और काम काज में सुस्त हो जाता है। बेकार और बेहुदा बातें करने वालों के रिस्क में अल्लाह ताला कमी कर देता है। अल्लाहु अकबर। सलफ सालेहीन के अखलाक में से है इमाम शेरानी, अल्लामा शेरानी रहमतुल्लाह अलैह ने फरमाया कि सख्त भूख बर्दाश्त कर लेते और पेट भरकर नहीं खाते ताकि उनकी खामोशी ज्यादा हो, क्योंकि जो आदमी पेट भर के खाना खा लेता है उसका फजूल बोलना बढ़ जाता है। जो आदमी फजूल खाना खाया उसकी जबान से फजूल बातें निकली। इमाम शाफी रहमतुल्लाह ने फरमाया कि बात एक तीर की तरह है। अल्लाह अकबर अल्लाह अकबर। बुजुर्गों ने फरमाया कि हैवानात यानी जानवर वो बेचारे अपनी बेजबानी की वजह से तकलीफ उठाते हैं, लेकिन इंसान अपनी जबान के गलत इस्तेमाल की वजह से मुसीबत उठाते हैं। जानवर बेचारे बोल नहीं सकते, इंसान बोलता है और उसकी वजह से फंस जाता है। इमाम गजाली रहमतुल्लाह अलैह ने अपने स्टूडेंट को नसीहत फरमाई, हत्तल इम्कान, जहां तक मुमकिन हो किसी से मुनाजरा और मुबाहसा मत करो, किसी से डिबेट मत करो, क्योंकि ये मुनाजरा तमाम बुरे अखलाक उससे पैदा होते हैं, रिया और कीना और हसद और तकबूर और दुश्मनी और तफाखुर। अल्लाह अकबर। किसी से किसी मसले में गुफ्तगू करो, सच्ची नीयत की दो अलामतें हैं, हर हाल में हक के तालिब रहो, चाहे तुम्हारी जबान से जाहिर हो या दूसरे आदमी की जबान से। दूसरी अलामत यह है कि अकेले में बात करो। इमाम गजाली रहमतुल्लाह अलैह ने उलमा को नसीहत फरमाई अपने जबान की हिफाजत के लिए। अल्लाह अकबर। जबान की हिफाजत यानी इसका मजमून आइंदा भी चलता रहेगा, अल्लाह पाक हमें इसमें अमल की तौफीक अता फरमाए। मौलाना अबुल हसन अली नदवी रहमतुल्लाह अलैह हिंदुस्तान में बहुत बड़े आलिम गुजरे हैं और अरबी सीखने की बहुत सारी किताबें अरब दुनिया में भी चलती, और जब उनका आखिरी वक्त आया तो रमज़ान में रोज़े की हालत में जुमे के दिन सूरे यासीन पढ़ते हुए इंतकाल फरमाया। जैसे ज़िंदगी गुजारी अल्लाह ने, वैसे ही उनको इमाम काबा ने उनके लिए ताज़ियती पैगामात भेजे। इतने बड़े आलिम थे, मुफक्किर इस्लाम कहलाते हैं। तो फरमाया कि मेरी वालदा ने बचपन से इसका बड़ा ख्याल रखा और निगरानी रखी कि मैं किसी पे जुल्म ना करूं, किसी का दिल ना दुखाऊं। बच्चे के पास क्या ताकत होती है कि किसी पे जुल्म करे, फिर भी लोग जानते हैं कि बच्चा अपने महदूद दायरे और माहौल में अपनी कमजोरी के बावजूद बहुत सारा जुल्म कर लेता है। बच्चे के अंदर भी एक खुदी और अनानियत होती है, ये उसकी शख्सियत का इजहार और जिंदगी और जहानत की अलामत है। अगर वो उसको गलत इस्तेमाल कर ले, जाओ बेजा, तो अपने साथियों पर ज्यादती करता है, नौकरों पर जुल्म करता है, किसी की तौहीन करता है, किसी का मजाक उड़ाता है। शेख ने फरमाया कि मेरी वालदा ने इसका बड़ा एहतमाम किया कि अगर मैंने किसी पर जुल्म किया या दिल दुखाया तो उससे माफी मांगू। अगर मैं घर में खाना पकाने वाली जो आते हैं कामकाज वाली, उसके लड़के को मैंने मारा या किसी की तौहीन की, किसी को जलील समझकर कुछ कहा, तो वालदा मुझे सजा भी देती और कहती कि अब इससे माफी मांगो। और बच्चे की अनानियत पर ये बड़ी जरब है, और मुझे याद नहीं कि एक वाकया भी ऐसा हुआ हो और अम्मी जान ने मुझे ये सजा ना दी हो, ये छोटे नौकर के बच्चे से हाथ जोड़ के माफी मांगो। फरमाया कि इसी तरबियत का नतीजा है कि अब भी दिल तोड़ने और तौहीन और हकारत के काम, इनको गुनाह कबीरा समझता हूँ और उससे बचने की कोशिश करता हूँ। दूसरी बात यह है कि वालदा मुझे खानदान के बुजुर्गों के नाम और काम से वाकिफ कराती, उनके नाम बड़े अजमत से लेती, उनके हालात सुनाती। ये ऐसे लोग थे, उनको दुनिया की कोई खास दौलत हासिल नहीं थी, मगर दीन और इल्मी हैसियत से उनका नाम और काम बहुत रोशन था। तो अम्मी जान कहती कि देखो, असल इज्जत और बाकी रहने वाली दौलत यही दीन और इल्म की दौलत है। तो बच्चे को इतना समझाया इतना समझाया, उन्होंने इतने खतूत लिखे, लेटर्स लिखे, नतीजा ये हुआ कि मेरा दिमाग उस वक्त से इल्म दीन की अजमत से मुतासिर है और दुनिया की माल और जलाल का असर कबूल नहीं करता, और दिल पर अब तक उन बुजुर्गों के नाम नक्श हैं और उनकी अजमत का सिक्का बैठा हुआ है जिनका वालदा साहिबा कसरत से नाम लेती। आगे वो फरमाया कि वालदा को अल्लाह ने दुआ का जौक अता फरमाया था और अपनी औलाद को दुआएं सिखाती और शौक दिलाती, और एक दुआ बहुत खास थी जो उन्होंने सिखाई, अल्लाहुम्मा आतिनी अफ़ज़ला मा तूती इबादका सालिहीन, ऐ अल्लाह अपने नेक बंदों को सबसे अफजल जो ऊंची चीज आप अता फरमाते हैं मुझे अता फरमाते। شیخ نے فرمایا کہ ہر ماں کو چاہیے کہ اپنے بیٹے بیٹی کو یہ دعا ضرور یاد کرا دے اور بار بار مانگتے رہو, اور بچوں میں دعا اور مناجات کا شوق پیدا کرو کہ ہاتھ اٹھا کے کم از کم روزانہ 5 منٹ اللہ سے دعائیں مانگے. بچے معصوم ہوتے ہیں اور ان کی دعا میں اس کی دعا قبول ہو جائے تو اللہ پاک سارے کام آسان فرما دے. استغفار بہت بڑا وظیفہ ہے اور دعا آنے والی مصیبت کو بھی دور کر دیتی ہے اور بلاؤں کو ٹالتے ہیں. صدقات دیں اور دعا کریں, بچوں کو آخرت کا جنت کا شوق دلائیں اور خود بھی بڑے چھوٹے علم دین کا مذاکرہ, قرآن پاک کی دعائیں ان کو یاد کرنا, گھروں میں تعلیم کے حلقے لگانا, اور جہاں تک ہو سکے اپنے وقت کو قیمتی بنانا, دن بھر کا شیڈول بنانا ویکینڈ کا ویک ڈے کا, تاکہ آدمی کے پاس فالتو فضول وقت نہ ہو. یا تو ضروری کام کاج ہے یا آرام ہے یا حقوق کی ادائیگی ہے, باقی جتنا وقت ملے آدمی اللہ کے قریب ہوتا جائے, آخرت کے کام کرے یا مخلوق کو فائدہ پہنچائے, محلے میں پڑوس میں دنیا میں چل پھر کر کتابوں کے ذریعے, انٹرنیٹ کے ذریعے, فون کے ذریعے یا اپنے مال و اسباب کے ذریعے دنیا میں کسی کا بھلا ہو جائے. کتنے لوگ پریشان حال ہیں, کتنے مجبور ہیں, کتنے بیچارے جو ہیں ان کو یعنی ایک وقت کی روٹی نہیں ملتی, کتنے بیچارے ہیں ان کو مہینے کے کرائے نہیں ملتے. دنیا میں مخلوق پریشان حال ہیں, اور اس سے بڑھ کر پریشانی یہ ہے کہ لاکھوں کروڑوں اربوں لوگ اللہ کو نہیں جانتے اور زندگی کا مقصد نہیں پہچانتے اور دنیا سے اس حالت میں چلے گئے تو ان کا کیا بنے گا. تو ان کاموں میں مشغول ہو تو اللہ پاک نیکیوں کا, خیر کا, استقامت کا, توفیق کا راستہ کھول دے. درود شریف پڑھ کر اپنے لیے پوری امت کے لیے دعا مانگ لیں, اللہ پاک قبول فرمائے. بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد, اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد, اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات, اللهم اغفر لأمة محمد صلى الله عليه وسلم, اللهم اهد الناس جميعا, اللهم أصلح أحوال المسلمين في كل مكان, ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين, ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار, ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم, يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم برحمتك نستغيث, اي الله اي الله ہم سب کی تمام امت کے صغیرہ کبیرہ گناہوں کو معاف فرما دیجئے, اے اللہ نیکیوں کی توفیق عطا فرما دیجئے, 100% سنت طریقے عطا فرما دیجئے, اے اللہ ہر گھر میں قرآن اور حدیث کا شوق عطا فرما دیجئے, اے اللہ شیطان اور نفس کی چالوں سے ہماری حفاظت فرمائیے, اے اللہ ہمارے دلوں کو ذکر اور شکر اور اچھی نیت کے لیے کھول دیجئے, اے اللہ آپ کی جتنی رحمتیں برکتیں اترتی ہیں دنیا میں جہاں جہاں اترتی ہیں, حج کے زمانے میں, رمضان میں, حرمین شریفین میں, مساجد میں, رات کے آخری پہر میں, جمعے میں, اے اللہ جہاں جہاں آپ کی رحمتیں اترتی ہیں, اے اللہ ہم سب محتاج ہیں, ہمیں بھی عطا فرما دیجئے, اے اللہ سارے عالم میں جتنے لوگ دعائیں کر رہے ہیں, جتنے لوگ دعا کر کے جا چکے اور جتنے قیامت تک دعائیں ہوتی رہیں گی, اے اللہ ہماری طرف سے بھی قبول فرمائیے, اے اللہ جتنے حاضرین حاضرات ہیں ان کے دلوں میں جتنی نیک خواہشات ہیں, گھروں میں جو پریشانیاں ہیں, اے اللہ غیب سے اپنے خزانے ہمارے اوپر کھول دیجئے, اے اللہ اپنی رحمتیں برکتیں عطا فرما دیجئے, ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم, اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعمل صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور, سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.